اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد بیدد کل ذرہ مئات الف سنتین. سورہ البقرہ آیت نمبر 44.
اتأمرون الناس بالبر وتنسون انفسكم وأنتم تتلون الكتاب أفلا تعقلون.
کیا لوگوں کو بھلائی کا حکم دیتے ہو اور اپنی جانوں کو بھولتے ہو حالانکہ تم کتاب پڑھتے ہو، تو کیا تمہیں عقل نہیں؟
اب اللہ تعالیٰ مجھے بتا رہا ہے، اب سورہ فاتحہ میں ہم نے پڑھی تھی نا کہ اللہ تعالیٰ ہمیں راستہ دکھا ان لوگوں کا جو نیک ہے اور سچے ہیں، نہ کہ ان لوگوں سے بچا جس مغضوب علیہ ہیں، جن پر تیرا عذاب ہوا اور ناراض ہے سے ان لوگوں کے راستے سے ہمیں بچا. تو اب وہ کیا کس وجہ سے انسان ناراض ہوتا ہے، وہ اللہ ناراض ہوتا ہے، یہ ہمیں دیکھنا ہے. ہمیں یہ ذہن میں نہیں رکھنا کہ یہ یہود اور نصارہ ہیں، بلکہ ہمیں وہ حدیث رسول پاک صلی اللہ علیہ وسلم کی ذہن میں رکھنی ہے کہ اللہ تعالیٰ نے فرمایا ہے کہ ایک زمانہ آئے گا میری امت بھی یہود اور نصارہ کے نقش قدم پر چلے گی. اب وہ یہ آیتیں جو ہیں یہ مدینہ میں آئی، مدینہ میں یہودی تھے، اور یہودی جو اور عیسائی سب اہل کتاب تھے، یعنی سب کے پاس پیغمبر آئے تھے اور سب کے پاس کتابیں تھیں. جس طریقے سے ہم اہل کتاب ہیں، ہمارے پاس رسول پاک صلی اللہ علیہ وسلم ہے اور قرآن ہے. اب یہودیوں سے لوگ مشرق پوچھتے تھے رسول پاک صلی اللہ علیہ وسلم کے بارے میں کہ یہ جو کہتے ہیں کیا یہ سچ ہے، یہ صحیح نبی ہیں، یہ جو کہہ رہے ہیں یہ سچ ہے؟ تو وہ انکار نہیں کر سکتے تھے. کیوں؟ کہ ہر کتاب میں اللہ تعالیٰ نے رسول پاک صلی اللہ علیہ وسلم کے بارے میں بتایا تھا کہ وہ آئیں گے، فتح کریں گے، کامیاب ہوں گے، یہ نام ہوگا، یہاں ان کی ہجرت ہوگی، وہاں مکہ میں پیدائش ہوگی، مدینہ میں ہجرت ہوگی. اب مدینہ کے جو میں یہودی تھے، تو جب ان سے مشرک کوئی پوچھتا جو جس کو معلوم نہیں تھا حضور کے بارے میں، تو وہ کہتے تھے ہاں کہہ تو وہ صحیح رہا ہے، لیکن خود نہیں آتے تھے. خود کیوں نہیں آتے تھے؟ اب یہ ریزن ہمیں جاننا چاہیے کہ وہ خود کیوں نہیں آتے تھے. انہیں معلوم تھا کہ حضور سچے نبی ہیں، اللہ کی طرف سے ہیں، اور قرآن حق ہے، اللہ کی طرف سے ہے، تو سب معلوم تھا، لیکن خود اس پہ عمل نہیں کرتے، اس طرف نہیں آتے تھے. کیوں؟ کیونکہ یہود جو تھے عالم تھے، سود لیتے تھے، جادو ٹونے کرتے تھے، اور بڑے بڑے اس میں وہ تھے، حکمران تھے، بڑے بڑے چوہدری تھے، بزنس مین تھے. تو اب جب وہ اگر حضور کے پاس آ جاتے تو ان کی تو وہ ساری چوہدرات چلی جاتی، اور ان کو تو ایک طالب علم ہو کے حضور کی صحبت میں آنا تھا اور بیٹھتے، تو یہ چیز ان کو وہ نہیں کر سکتے تھے. دنیا بھی چھوڑنی پڑتی ان کو، یعنی ظاہر حضور جو کہہ رہے ہیں وہ کہنا مانیں گے، اس پہ عمل کریں گے، اور حضور کے سامنے بیٹھیں گے، ہر چیز تن من دھن قربان کریں گے. تو اس کی وجہ سے وہ لوگ حضور کی طرف نہیں آتے تھے. تو یہی صورتحال ہماری ہے، کوئی فرق نہیں آئے ان میں اور ہم میں. کیونکہ یہود جو تھے انہوں نے جو کیا اپنے کتاب کے ساتھ، اپنے پیغمبروں کے ساتھ، وہی سیم وہی ہم کر رہے ہیں. ہم اگر دیکھا جائے سچائی سے اگر ہم اپنے اوپر جائزہ لیں تو ہم قرآن سے بھی دور ہیں، ہم رسول پاک صلی اللہ علیہ وسلم کو بھی نہیں جانتے، ان سے بھی دور ہیں، اور ہم اللہ پر بھی ہمیں یقین نہیں ہے۔ زبان کلامی ہے، زبان کلامی اللہ کو منظور نہیں ہے۔ تو یہاں اللہ تعالیٰ کہہ رہا ہے تأمرون الناس بالبر، کیا تم لوگوں کو بھلائی کا حکم دیتے ہو؟ اب ظاہر ہے وہ تو بڑے بڑے عالم تھے ان کو، یہودیوں کو، اب اسی طرح ہمارے علماء بھی ہیں، ہمارے لوگ بھی ہیں، ہمیں بھی معلوم ہے کیا نیکی ہے، کیا بدی ہے، کیا وہ ہے، دوسروں کو ہم نصیحت کرتے ہیں۔ وطن سونا انفسکم، لیکن تم اپنے آپ کو بھول جاتے ہو، دوسروں کو تو نیکی کر رہے ہو لیکن اپنے آپ کو بھول گئے وہ نیکی کرنے سے، دوسروں کو تو تبلیغ کر رہے ہو لیکن اس تبلیغ پہ، قرآن کی اس پہ تم خود نہیں چل رہے۔ وانتم تتلون الکتاب، حالانکہ تمہیں معلوم ہے کتاب میں تم نے پڑھا ہوا ہے، القرآن کو تم جانتے ہو، اس وقت کے لوگ بھی جانتے تھے اپنی کتابوں کو، ہم بھی قرآن کو جانتے ہیں، لیکن ہم قرآن کی طرف آنے کے لیے تیار نہیں ہیں، اس کو اپنے مقصد زندگی بنانے کے لیے تیار نہیں ہیں، اس پہ ظاہری باطنی عمل کرنے کے لیے تیار نہیں ہیں۔ ہم اپنے نفس کو، دنیا کو، اس چیز کو نہیں چھوڑ سکتے قرآن کے آگے۔ ہم نے قرآن کو آسانی سے چھوڑ دیا ہے، ہم نے رسول پاک صلی اللہ علیہ وسلم کو چھوڑ دیا ہے، تو اب اللہ کہتا ہے افلا تعقلون، تم عقل سے کام کیوں نہیں لیتے؟ یعنی اللہ تعالیٰ کہہ رہا ہے کہ تم اتنے بے وقوف ہو کہ تمہیں سب معلوم ہے اور تم جان بوجھ کے ہر چیز سے تم آنکھیں چرا رہے ہو، اپنی جان چھوڑا رہے ہو ہر چیز سے۔ اب اگر اس کے اس میں ہمیں اس میں آئینے میں اپنی صورت دیکھے نا، تو سیم ہماری وہی حالت ہے کہ ہم جانتے ہیں کہ نیکی کیا ہے، ہم جانتے ہیں کہ جھوٹ اللہ کو پسند نہیں ہے، اللہ نے منع کیا ہے، ہم جانتے ہیں کہ شراب حرام ہے، ہم جانتے ہیں رشوت حرام ہے، ہم جانتے ہیں ملاوٹ حرام ہے، ہم جانتے ہیں سود حرام ہے، ہم جانتے ہیں کہ ہم کسی کو تکلیف دینا اللہ نے منع کیا ہے، ہم جانتے ہیں کہ غیبت مرے ہوئے بھائی کا گوشت کھانا ہے، ہم جانتے ہیں کہ حسد اچھی چیز ہے، چغلی اچھی چیز نہیں ہے، چغلی اچھی چیز نہیں ہے، غصہ اچھی چیز، لیکن ہم سب کر رہے ہیں، اور دوسروں خود تو کر رہے ہیں لیکن دوسروں کو ہم نصیحت کر رہے ہیں کہ بھائی جھوٹ مند بولو، تم جھوٹ نہیں بولو، بھائی تم غیبت نہیں کرو، بھائی تم یہ نہیں کرو، یہ نہیں کرو، ملاوٹ کیوں کر رہے ہو، تم نے اس میں ملاوٹ کی ہوئی ہے، یہ تمام چیزیں ہیں۔ تو اب اس میں ہمیں دیکھنا ہے، تو اللہ کہتا ہے کہ تم جانتے ہو، دوسروں کو بھلائی کا حکم دیتے ہو، نیکی کا حکم دیتے ہو، لیکن اپنے آپ کو بھول جاتے، اس نیکی کی طرف اپنے کو نہیں لاتے، دوسروں کو نصیحت، خود میاں فضیت۔ اس میں دوسری کہ یہاں مشہور ہے پٹھانوں میں کہ ملا جو ہے، جو کہہ رہا ہے اس کو سچ مانو، لیکن جو کر رہا ہے وہ نہیں کرنا، یعنی بالکل تضاد ہے، اس کے کہنے میں اور عمل میں بالکل تضاد ہے۔ تو اللہ تعالیٰ وہ یہاں یہ مشہور ہے کہ ملا جو کہہ رہا ہے اس کو مان لو، لیکن جو کر رہا ہے وہ مت کرنا۔ تو اب ہمیں اللہ تعالیٰ کہہ رہا ہے کہ تمہیں معلوم ہے کہ قرآن میں اللہ کہ مجھے جھوٹ پسند نہیں ہے، غیبت پسند نہیں ہے، حسد پسند نہیں ہے، مجھے چغلی پسند نہیں ہے، کسی کو تکلیف دینا پسند نہیں ہے، شراب بہائی اللہ کو پسند نہیں ہے، بالکل اللہ کو ظلم پسند نہیں ہے، اللہ تعالیٰ کو شراب کو اللہ اور رسول پاک سب سے لڑائی کا حکم ہے، سب معلوم ہے لیکن سب کر رہے ہیں۔ تو اب دیکھیں جب ہم سب کر رہے تو ہم یہود و نصارہ کے نقش قدم پر نہیں ہوئے، تو ہمیں اپنے متعلق سوچنا چاہیے۔ پھر اللہ تعالیٰ آگے فرماتا ہے
الصبر والصلاة وإنها لكبيرة إلا على الخاشعين،
اور صبر اور نماز کی مدد چاہو، اور بے شک نماز زور بھاری ہے مگر ان پر نہیں جو دل سے میری طرف جھکتے ہیں۔
اب اللہ تعالیٰ کہہ رہا ہے کہ دیکھو وستعینوا مدد لو، وستعینوا اللہ کہہ رہا ہے مدد لو، کیوں مدد لو، کس چیز کے لیے مدد لو؟ اس چیز کے لیے مدد لو کہ تم ارادہ کرو या अल्लाह ताला बिसब्र, सब्र है, इरादा करो, मजबूत इरादा करो अल्लाह अल्लाह की तरफ, अल्लाह को लेने का, कुरान के मुताबिक ज़िंदगी का एक मुसम्मम पक्का इरादा कर लो कि मैं अल्लाह और रसूल के ख़िलाफ़ नहीं चलूँगा, मैं अल्लाह और रसूल की हुक्म के मुताबिक ज़िंदगी गुजारूँगा, मैं अपनी मर्ज़ी नहीं करूँगा, मैं अल्लाह और रसूल की मर्ज़ी के मुताबिक चलूँगा। तो फिर अल्लाह ताला इस रास्ते में, अल्लाह कह रहा है जब तुमने इरादा कर लिया है मुसम्मम, अब अल्लाह ताला मुझे अखलाकी सपोर्ट कर रहा है कि अपने अखलाक को, अपने इरादे को, नियत को मुसम्मम करो, पक्का करो अपने इरादे को, और तो मदद मांगो कैसे, नमाज से। नमाज क्या है? नमाज एक तहरीक है, नमाज सिर्फ उठक बैठक नहीं है, नमाज एक तहरीक है आपको अल्लाह की तरफ ले जाने का। जब आप सही मानों में नमाज अदा करोगे तो अल्लाह रसूल की के मैसेज को आगे पहुंचाओगे। तुम में जब मस्जिद जाओगे तो तुम में वो तमाम चीज़ों का ख्याल रखना होगा मस्जिद जाने से, कि नियत एक आपकी अल्लाह और रसूल होगी, मस्जिद होगा, यूनिटी होगी, जगह की पाकी होगी, इमाम की इताअत होगी, और खिदमत खल्क होगी, हमदर्दी होगी, नरमी तुम्हारे उसमें अंदर नरमी आएगी, और एक मजबूत जमात बनेगी। नमाज जो है एक मजबूत जमात की शक्ल में, तो ये एक तहरीक है इस्लाम फैलाने के लिए, अल्लाह के रास्ते जाने के लिए। तो अल्लाह कह रहा है मुश्किल तो आएगी लेकिन तुम मदद लोगे नमाज से, लेकिन इन्नहा लकबीरतुन, ये मुश्किल तो है लेकिन उनके लिए मुश्किल नहीं है, इल्ला अलल खाशेन, जो अल्लाह की तरफ झुक जाना चाहते हैं। अल्लाह से डरना नहीं, अल्लाह की तरफ झुक, यानी अल्लाह की तरफ रुजू कर लिया है उन्होंने। जिन्होंने अल्लाह की तरफ रुजू कर लिया है तो अब उनके दिल में अल्लाह का खौफ है, उनके दिल में अल्लाह की मोहब्बत है, अब वो दिल से चाहते हैं कि हम अल्लाह और रसूल की इताअत करें, और उन्होंने इरादा कर लिया, तो अब इस रास्ते में जो भी मुश्किलात आएंगी वो हम नमाज के ज़रिए से अल्लाह की मदद आएगी, वो क्योंकि नमाज जो है अल्लाह के यहाँ अल्लाह की मुलाकात है, अल्लाह की हुजूरी है, तो जब फिर वहाँ हमें रूहानी ताकत मिलेगी, अखलाकी ताकत मिलेगी, हर लिहाज से हमारी अंदरूनी ताकत हासिल होगी, हमारी दिल और दिमाग खुलेंगे, रोशन होंगे, हिकमत समझ में आएगी, नूर आएगा, ये तमाम चीज़ें हैं, लेकिन सिर्फ उन लोगों के लिए जिन्होंने अल्लाह की तरफ रुजू कर लिया, अल्लाह की तरफ अपने को झुका दिया, अल्लाह के आगे अपने को सलेंडर कर दिया बिल्कुल, यानी क्या कि मैं नहीं हूँ तू है, ए अल्लाह मैं नहीं हूँ तू है, अब मैं तेरी ही बात मानूँगा, तेरे ही रज़ा में रहूँगा, तेरे ही तरफ मुतवज्जा रहूँगा मैं, और तेरे आगे और तेरे हबीब के आगे किसी के नहीं सुनूँगा, तेरी तरफ। तो वैसे तो अल्लाह कह रहा है कि जो मुश्किलात आएंगी वो तुम्हें नमाज के ज़रिए से तुम्हें ताकत मिलेगी, लेकिन ये आगे अल्लाह ताला फरमाता है
जिन्हें यकीन है कि उन्हें अपने रब से मिलना है और उसी की तरफ फिरना।
तो अल्लाह कह रहा है कि ये कौन लोग हैं, ये वो लोग हैं अल्लज़ीन यज़ुन्नून, जो अपने अल्लाह पर पुख्ता यकीन रखते हैं, काहे का अन्नहुम मुलाकू के रब्बहिम, कि मेरी मुलाकात होगी अल्लाह से, मैं अल्लाह से मुलाकात करूँगा, मैं अल्लाह का दीदार करूँगा, ये वो लोग रास्ता इख्तियार कर सकते हैं। अब इस उसमें देखना है कि क्या मैं ये रास्ता इख्तियार कर सकती हूँ, मुझे ये रास्ता इख्तियार करना चाहिए, क्या मुझे अल्लाह की मुलाकात चाहिए, अगर मुझे अल्लाह की मुलाकात चाहिए तो मुझे अपने में ये सिफात पैदा करनी होंगी, यानी अल्लाह का खौफ अपने दिल में पैदा करना। अल्लाह के आगे मुझे अपने आप को सरेंडर करना होगा, अपनी मर्जी ख़त्म करके अल्लाह की मर्जी के रंग में अपने को रंगना होगा। तो और फिर ये कि मैं अजय तो अल्लाह के पास जाना है, वह अन्नहुम इलैहि राजिऊन, कि मुझे तो अल्लाह की तरफ जाना है। अच्छा, जो ये सोच लेता है कि मुझे तो अल्लाह की तरफ जाना है, मुझे अल्लाह के दरबार में हाजिर होना है, तो वो ऑटोमेटिक उसके अंदर चेंजेज आने शुरू हो जाती हैं, क्योंकि उसके अंदर खौफ आना शुरू हो जाता है कि अल्लाह नाराज़ हो जाएगा, मैं अल्लाह को नाराज़ नहीं, कल मैं उसको क्या मुंह दिखाऊंगा, क्या वो मेरी वो होगी, मैं कैसे उसके सामना कर सकूंगा, कैसे अपने प्यारे रसूल पाक सल्लम का सामना कर सकती हूँ। तो मुझे फिर मैं जो जिसने ये सोच पैदा कर ली अपने अंदर कि मुझे तो कल उससे मुलाकात करनी है, तो ज़ाहिर है मुलाकात की तैयारी तो ये दुनिया है। इसी दुनिया में आपको वो अल्लाह के रंग में रंग के अपने अंदर वो नूर हासिल करना है, जिससे आप उसको दीदार कर सकें, उससे मुलाकात कर सकें। तो जब तक हम इस तरीके से नहीं सोचेंगे, हम में चेंजेस नहीं आ सकते, हमारे लिए आसान नहीं है ये रास्ता, हम अपने को चेंज नहीं कर सकते। तो अब अल्लाह ताला, अब हमें अपने को देखना है कि क्या मैं ने मुझ में ये तमाम चेंजेस आ गई हैं, क्या मैं बाखलाक हो गई हूँ, क्या मेरा अमल, मेरा कान, आँखें, जबान, चलना फिरना, उठना बैठना, क्या अल्लाह की रज़ा के मुताबिक हो गया है, क्या मैं रसूल पाकसम के रंग में रंग गई हूँ। कोशिश अब मुसलसल जारी रखनी चाहिए। लड़ाई है, नफ्स की लड़ाई है, दुनिया शैतान की लड़ाई है, दुनिया वालों से लड़ाई होगी, हर कसम की सख्ती, लेकिन जब हम एक कदम उठा लेते हैं तो अल्लाह की मदद हमारे हाल शामिल हाल हो जाती है। अल्लाह ताला हमें पकड़ अपने नूर के ज़रिए से, अपनी मोहब्बत के ज़रिए से, अपनी इताअत के ज़रिए से हमें वो हिम्मत और वो ताकत और वो कुव्वत देता है कि हम फिर किसी को अल्लाह के सामने नहीं लाते, बिल्कुल नहीं लाते, और अल्लाह ही को हर वक्त 24 घंटे हमारे दिल और दिमाग पे अल्लाह होता है। अब यहूद और नसारा रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम को जानते थे, क्योंकि अल्लाह ताला ने कहा कि ये तुम्हें ऐसे जानते हैं जैसे अपने बेटों को जानते हैं। अब इसमें वो हैं सलमान फारसी। अब सलमान फारसी एक लगन थी उनको अल्लाह से मुलाकात की, एक लगन थी, वो लगन उनको, वो हर एक, पहले वो ईसाई बने, फिर उसके बाद वो यहूदी बने। अब जाहिर है ये तो इन लोगों ने नाम रखे, थे तो वो मुसलमान, थे तो दीन इस्लाम, तो वो उस तरीके से आते आते एक आखिर में एक राहिब के पास आए, उसकी सोबत में रहे, उसकी खिदमत करते रहे। आखिर में जब वो राहिब आखिरी वक्त आया है तो उसने कहा कि देखो, मुझे मालूम है कि तुम एक सच्चे इंसान की तलाश में हो, तो अब मैं तो जा रहा हूँ, लेकिन मैं तुम्हें बता देता हूँ कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम उन वो का ज़माना करीब आ गया है, अब वो मदीना में आएंगे, तुम वहाँ उनके पास चले जाओ। और वो वहाँ करते 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 वो रसूल पाक सल्लम की, यानी इसका मतलब ये हुआ कि हर एक इंसान रसूल पाक सल्लम के बारे में जानता है, ये नहीं है चाहे वो किसी मज़हब से हो, वो रसूल पाक सल्लम को जानता है, अल्लाह को जानता है सब। तो दीन इस्लाम तो एक है, ईसा अलैहि सलाम कोई ईसाई नहीं थे, या ज़ैर अलैहि सलाम कोई यहूदी नहीं थे, ये इन्होंने अपनी तब्दीलियाँ की हैं और अपने ये नाम खुद से रख लिए। कुरान में अल्लाह ताला ने कहा है कि इन लोगों ने खुद से नाम रखे हुए हैं। अब मेरी बला से अल्लाह कहता है कि तुम अपने को यहूदी को, नसारा को, मुसलमान को, लेकिन अमल सालेहात और आखरत पर यकीन, अल्लाह पर यकीन, अमल सालेहात और आखरत पर यकीन, ये तीन चीज़ें हर इंसान की ज़िंदगी में होंगी, और इसके मुताबिक अमल करेगा तो बात बनेगी, नहीं तो बात नहीं बनेगी। फिर अल्लाह ताला आगे फरमाता है,
औलाद याकूब, याद करो मेरा वो एहसान जो मैंने तुम पर किया, اور یہ کہ اس سارے زمانے پر تمہیں بڑائی دی.
اب اللہ تعالیٰ بنی اسرائیل, آپ کو معلوم ہے کہ بنی اسرائیل یعقوب علیہ السلام کی نسل سے, اور اللہ تعالیٰ نے 144,000 پیغمبر انہیں کو دیے, اور ہر قسم کی کتابیں ان کے پاس, تورات, زبور, انجیل, اس کے علاوہ بہت سی کتابیں ان پہ اللہ تعالیٰ نے دی, اور ہر دنیا جنہ جہاں کی نعمتیں دی. تو اللہ تعالیٰ اب ان نعمتوں کو جتا رہا ہے, جیسے ہمیں دیا, ہمیں قرآن دیا, رسول پاک صلی اللہ علیہ وسلم دیے, اور دنیا کی ہر نعمت ہمارے پاس ہے جس کا ہم انکار نہیں کر سکتے. تو یا بنی اسرائیل اذکروا, اللہ کہتا ہے اے بنی اسرائیل, نعمت اللتی انعمت علیکم وانی فضلتکم علی العالمین, یاد کرو میں نے جو تم پر احسان کیا اور تمہیں سارے عالموں پر فوقیت دی, بڑھائی دی, یعنی جتنے بھی اب انسان جو ہے وہ تمام عالم پہ, اللہ نے کہ کتنے عالم ہیں, تمام عالم پہ انسان کی فضیلت ہے. اب اللہ تعالیٰ مجھے کہہ رہا ہے کہ اب مجھے, میرے پاس بھی ہر نعمت ہے, کس چیز کی کمی ہے؟ میرے پاس رسول پاک صلی اللہ علیہ وسلم ہے, قرآن ہے, اللہ والے ہیں, اور دنیا کی تمام نعمتیں ہیں. اگر میں نے اس چیز سے فائدہ نہیں اٹھایا اور اپنے وقت کے امام کو نہیں پہچانا, اور میں نے اپنی زندگی کو اللہ کی رضا میں نہیں لگایا, میں نے اپنی زندگی تن من دھن اللہ کو پانے میں نہیں لگایا, اللہ سے اس دنیا میں کنکشن نہیں کیا, رسول پاک صلی اللہ علیہ وسلم کے نقش قدم پر نہیں چلی, تو مجھے, میں خسارے میں ہوں, بالکل خسارہ ہوگا, دنیا ہی میں ناکام, قبر میں بھی ناکام, اور دوزخ کا گڑا ہوگا. کیوں کہ اللہ تعالیٰ نے ہر چیز کھول کھول کے بتا دی ہے. اب اللہ تعالیٰ نے جیسے ان کو نعمتیں دی تھی, ان کو فضیلت دی ہے, اسی طرح اللہ تعالیٰ نے مجھے فضیلت دی ہے, مجھے رسول پاک صلی اللہ علیہ وسلم, مجھے قرآن دیا ہے, مجھے اللہ والے دیے, مجھے تمام نعمتیں دی ہیں. اللہ تعالیٰ ہم تمام نعمتوں کو جو بھی ہیں ان کو استعمال کریں گے, لیکن استعمال کیسے, ایسے کریں کہ مجھے اللہ کا دیدار مل جائے. میں استعمال ایسے کروں کہ میں رسول پاک صلی اللہ علیہ وسلم کے رنگ میں رنگ جاؤں, میں اللہ کے رنگ میں رنگ جاؤں, میں اپنے مرشد کے رنگ میں رنگ جاؤں. یہ ہے اصل کامیابی, دنیا آخرت دونوں کی. تو اب ہمیں سوچ لینا چاہیے کہ ہمارے پاس کتنی نعمتیں ہیں. ہم تو اصل نعمت جو ہوتی ہے وہ ہے اللہ کا, اللہ کی محبت, نفس مطمئنہ, رسول پاک صلی اللہ علیہ وسلم کی محبت, یہ نعمت ہے. دنیا کی جو یہ مال دولت یہ جو ہے نا, یہ کتنے بھی ہو جائیں, آپ کو مل جائے, ارب پتی بن جائے, کھرب پتی بن جائے, کچھ بھی مل جائے, اگر اللہ نہیں ملا, رسول پاک صلی اللہ علیہ وسلم کی محبت نہیں ملی, ان کے راستے پہ نہیں چلے, تو سب فضول ہے, سب یہیں رہ کے جائے گا, خالی ہاتھ جائیں گے اور وہاں دوزخ کے گڑے میں ڈالے جائیں گے. اللہ تعالیٰ بات بھی نہیں کرے گا, رخ بھی نہیں کرے گا. آگے اللہ تعالیٰ فرماتا ہے,
واتقوا يوما لا تجزي نفس عن نفس شيئا ولا يقبل منها شفاعة ولا يؤخذ منها عدل ولا يقبل منها شفاعة ولا يؤخذ منها عدل ولا هم ينصرون.
أدروا أستنسي جس دن کوئی جان دوسرے کا بدلہ نہ ہو سکے گی, اور نہ کافر کے لیے کوئی سفارش مانی جائے, اور نہ کچھ لے کر اس کی جان چھوڑی جائے, اور نہ ان کی مدد ہو.
اب اللہ تعالیٰ نے مجھے بتا دیا آج, بالکل, وتقو, ڈرو, یوم لا تجزی, اس دن سے نفس عن نفس شیئاً, کوئی ایک دوسرے کا بدلے میں نہیں ہو سکتا, کوئی کس چیز کسی کو, ہر ایک کو اپنا اپنا حساب خود دینا ہے. بلا یقبل منہا شفاعتوں, نہ کوئی کسی قسم کی شفاعت قبول ہوگی, بلا یوخذ منہا عدل, اور کسی کوئی شفاعت نہیں ہوگی, کوئی بدلے میں اللہ کو کچھ بھی نہیں دے سکتا ہے جان چھوڑانے کے لیے, نہ کوئی مال دے سکتا ہے, نہ کوئی دے, نہ کوئی حمایت کر سکتا ہے, نہ کوئی مددگار ہوگا, یہ اللہ تعالیٰ. اب ہمیں یہاں اس دنیا میں اکیلے تیاری کرنی ہے, किसी दूसरे को नहीं देखना। किसी दूसरे को देखेंगे तो हम आगे नहीं बढ़ सकेंगे। हमें अकेले आए हैं, अकेले जाएंगे और अकेले अकेले हिसाब किताब देना होगा। तो अल्लाह ताला ने मुझे अभी से बता दिया कि भाई अकेले तैयारी करो, कोई ढूंढो, अल्लाह वाला ढूंढो, जिसकी सोबत में रह के तुम मुझसे मेरी मुलाकात से तैयारी कर लो। अगर कोई काम आएगा तो इसी दुनिया में अल्लाह का भी काम आएगा, रसूल पाकसल्लम भी काम आएंगे, अल्लाह वाले भी काम आएंगे। अगर इस दुनिया में हमने आखरत की, अल्लाह के दीदार की तैयारी नहीं की तो मैंने जहर मैं फिर उसके खिलाफ गई, अल्लाह और रसूल की मर्जी के खिलाफ गई, कुरान और सुन्नत के खिलाफ ज़िंदगी गुजारी, तो फिर वहाँ मेरा कोई भी साथ नहीं देगा, ना माँ ना बाप ना माल ना दौलत, कोई भी मेरा मददगार, यहाँ तक कि अल्लाह भी मददगार नहीं होगा, रसूल पाकसल्लम भी मददगार नहीं होंगे, वली अल्लाह भी मददगार नहीं होंगे, कोई भी नहीं होगा। ये याद रखें, हम तो यहाँ दुनिया में अल्लाह वालों को से जुड़ते हैं कि हमें दुनिया के मिल जाए, आखरत की तो हमें फिक्र ही नहीं है, हालांकि असल आखरत है। हमें जब तक हम आखरत को दुनिया पर तरजीह नहीं देंगे, हमारी आखरत नहीं सवर सकती। हमें आखरत को दुनिया पे तरजीह इस तरीके से देनी है कि मुझे इस दुनिया को इस तरीके से इस्तेमाल करना है कि मुझे आखरत मेरी अच्छी हो जाए, यानी मुझे अल्लाह का दीदार मिल जाए, मुझे जन्नत और फिरदौस मिल जाए, जन्नत के तमाम बागात मिल जाए, मुझे मेरी जगह जन्नत में हो। लेकिन तैयारी यहाँ है, तो अब हमें सोचना चाहिए, अक़ल के नाखून लेना है, अक़ल इस्तेमाल करनी है। अल्लाह ताला ने मुझे आखरत को अपने को पहचानने के लिए, रसूल पाकसल्लम को जानने के लिए ये अक़ल दी है। अब ये जो हम दुनिया में अक़लें लड़ाते हैं दुनिया कमाने के लिए, तो ये अभी मुझे बंद कर देनी चाहिए और मुझे तैयारी करनी चाहिए हर वक्त। मुझे हर वक्त तैयारी करनी है, क्यों? कोई वक्त नहीं मौत का पता कि किस वक्त मौत आ जाए। मुझे हर अमल में अल्लाह की खुशनूदी का ख्याल रखना है, हर मौके पे अल्लाह की रज़ा का ख्याल रखना है। अपनी ज़ात ख़त्म, सिर्फ अल्लाह और रसूल सामने रखेंगे तो हमारे अंदर चेंज आएगी, तब जो हमें नफ्स मुतमन्ना मिलेगा, जब हमें वो अल्लाह का नूर हासिल होगा इसी दुनिया में। अल्लाह ताला हमें तौफीक दे इन तमाम नुक्तों को समझने की और हमें तौफीक दे के हम अल्लाह के रंग में रंग जाएं। रब्बना आतिना फिद दुनिया हसनतन वफिल आखिरति हसनतन वक़िना अज़ाबन्नार।